اعوذ باللہ من الشیطان الرجیم. آپ دیکھیں کہ تلاوت کے دوران جو بات سمجھ آتی ہے نا وہ کچھ اور ہی ہوتی ہے. تھوڑا سا مزید غور و فکر کرتے ہیں ان آیتوں پہ, کیونکہ ہم نے ان کا ایک جنرل مفہوم تو سمجھا, لیکن یہ ایسی آیت ہے کہ جس پہ غور کیے بغیر آگے چلا جانا اس کا حق نہ ادا کرنا. تو اس پورے حصے میں جو سب سے اہم اور قابل غور چیز ہے وہ ہے کہ ایک انسان کو اللہ تعالیٰ نے پوری اطاعت کا حکم دیا. اللہ تعالیٰ کے پاس پارشل اوبیڈینس نہیں چلتی. اور جو لفظ یہاں استعمال ہوئے ہیں, اگر ہم ان لفظوں کو تھوڑا سا مزید گہرائی سے دیکھیں تو پھر ہمیں عملی طور پہ باتیں بھی سمجھ آئیں گی. دو چیزیں ہیں, ایک لفظ عبادت اور دوسرا ہے دین. ان دونوں کو ہم تھوڑا سا ڈفرینٹ تعریفوں کی روشنی میں دیکھیں گے تو ہمیں اس کا خوب اچھا سمجھ آئے گا کہ الا للہ الدین الخالص اس سے کیا مراد ہے, اور فاعبد اللہ مخلصا لہ الدین سے کیا مراد ہے. کیونکہ بعض دفعہ ہم ان لفظوں کو آپس میں مکس اپ کرتے ہیں, عبادت کیا ہے, اچھا پھر دین کیا ہے. تو آئیے پہلے لفظ عبادت کو سمجھتے ہیں. شروع سے سمجھتے آ رہے ہیں لیکن یہ آخر تک سمجھتے ہی رہیں گے, کیونکہ یہ بار بار بھول جاتا ہے سبق انسان کو. تو لفظ عبادت عبد سے ہے, آزاد کے مقابلے میں غلام اور مملوک کے لیے استعمال ہوتا ہے. عبادت میں دو مفہوم ہوتے ہیں, ایک پوجا اور پرستش کا. عربی زبان کی لغت ہے ایک لسان العرب, اس میں آتا ہے عبد اللہ تألہ لہ وتعبد تنسک. مطلب کیا ہے کہ انسان اللہ سبحانہ تعالیٰ کی عبادت کیسے کرتا ہے, عاجزانہ اطاعت اور برز و رغبت فرما برداری کرنا. یعنی صرف ماری باندھی عبادت نہیں ہے, دل کی خوشی کے ساتھ عبادت کرنے کو عبادت کہتے ہیں. اسی طرح العبادت الاطاعت اور ان سب چیزوں کو جب جمع کریں تو خلاصہ کیا بنتا ہے کہ عبادت صرف اللہ کی پوجا اور پرستش کا نام نہیں, بلکہ اس کے حکموں کو بلا چون چرا ماننا, اطاعت کرنا اور اس کے شرعی قوانین کو دل کی خوشی سے ماننا, اس سے مراد عبادت ہے. اور اللہ کے امر اور نہیں کو دل و جان سے مان لینا. ہم سب اپنے اوپر لے کے سوچیں, کیا حقیقت میں عابدہ ہوں؟ کیا حقیقت میں میں اللہ کی عبادت دل کی خوشی سے کرتی ہوں؟ کیا واقعی یا کا نعبدو کا دعویٰ سچا ہے؟ کیا حقیقت میں جب عملی میدان میں کودتی ہوں تو کیا میں اس کے تقاضے پورے کرتی ہوں؟ کوئی پروف کرے جب تک نہ, تب تک لوگ اس کو ڈاکٹر بھی نہیں مانتے. 10 لوگ آپ کو کہتے ہیں نا فلاں کے پاس چلے جاؤ, فلاں اچھا ڈاکٹر ہے, کیونکہ وہ خود کو ڈاکٹر کہتا ہے, تو آپ نہیں مانیں گے جب تک آپ کی بیماری اس کی وجہ سے اللہ کے حکم سے ٹھیک نہ ہو جائے اور وہ آپ کو سیٹسفائیڈ نہ کرے. یہی اصول دنیا کے ہر اصول پہ ہے. پلمبر لے لیجئے, کوئی مالی بابا لے لیجئے, ہر بندہ جس چیز کا دعویٰ کرتا ہے نا, جب تک اس کی دلیل نہ دے دے آپ دوسرے کو تو ریکمینڈ نہیں کریں گے. خود کو مسلمان کہنا لا الہ الا اللہ یہ ایک دعویٰ ہے. جب تک مسلمان عملی میدان میں اس دعوے کی دلیل نہ دے اس کو آپ کامیاب مسلمان نہیں کہہ سکتے. پھر اسی طرح آپ لفظ دیکھیے دین. تو دین کا لفظ عربی زبان میں بہت سارے مفہوم ہیں اس کے. ایک اس کا مفہوم ہوتا ہے غلبہ اور اقتدار, مالکانہ اور حاکمانہ تصرف, سیاست اور فرما روائی, اسی طرح دوسروں پر فیصلہ نافذ کرنا. تو اس کے لیے جو پہلا معنی کیا آیا, مالکانہ اقتدار کسی کا, ٹھیک ہے, اس کو ذہن میں رکھیے. یہ جتنے لفظ بولے ہیں یہ سب ایک ہی مفہوم میں ہیں. کوئی آپ پہ غالب ہے, کوئی آپ کا مالک ہے, کسی کا آپ کے اوپر تصرف ہے, کسی کی سیاست ہے, یعنی مین اللہ تعالیٰ کی ذات جو ہے وہ انسان کو زندگی کا ہر پہلو سکھاتی ہے. اس کا دوسرا مفہوم ہوتا ہے اطاعت, فرما برداری اور غلامی کا. الدین کیا ہے؟ اطاعت. دین دن تو ہو و دن تو لہو. کیا مطلب ہے اس کا؟ کہ انسان پوری کی پوری اطاعت اللہ کی کرے, اس کا غلام بن کے جیے. تیسرا مفہوم دین کا عادت اور طریقہ ہوتا ہے, وہ عادت اور طریقہ جس کی انسان پیروی کرے, ٹھیک ہے. اب اگر آپ ان تینوں کو سامنے رکھے تو پیچھے بچا کیا؟ اس میں تو آپ کی زندگی کا ایک ایک پہلو آ گیا. دین انسان کا طرز عمل بھی ہے, دین اس کا لائف سٹائل بھی ہے, دین رویہ بھی ہے, دین کے انڈر انسان کی سیاست ہوگی، دین غلامی کا نام ہے، فرما برداری کا نام ہے۔ اس طرح سے انسان اللہ کے فیصلوں پر راضی ہو، پھر پہلا معنی جو ہوتا ہے غلبے کو ماننے کا، مانیے اللہ کے غلبے کو، اس کے حکم کو مانیے، آپ دیکھیں گے کہ آپ بالکل روئی کے گولے بن جائیں گے، آپ کے اندر سے ہڈیاں پسلیاں سب نکل جائیں گی اور آپ بون لیس میٹ کی طرح گو ود دا فلو والی کیفیت میں ہوں گے۔ ایک واقعہ آپ نے سنا ہوگا، تاریخ میں آتا ہے محمود ایاز کا واقعہ، ایک مالک تھا تو ایک غلام تھا۔ کہتے ہیں کہ ایک دفعہ کسی باغ میں گئے تو وہاں سے کہا جاؤ کھیرے توڑ کر لاؤ، کھیرے تھے یا کوئی اور پھل تھا، غلام جو تھا لے آیا، پھر مالک نے کہا کہ اس کو کھاؤ، ایک کھا لیا، دوسرا کھا لیا، کہا اور کھاؤ، مالک خوش ہوگا اس سے۔ جب آخری تھوڑا سا بچا، کہا لاؤ مجھے بھی تجھے کھاؤ، جو ہی اس نے اپنے منہ میں ڈالا نا تو وہ کڑوا تھا، حیران ہوا، کہنے لگا یہ سب جو تم نے کھائے یہ کڑوے تھے؟ کہتا آپ کہہ رہے ہیں تو ایسے ہی ہوگا۔ کہا تم بولے کیوں نہیں؟ کہنے لگا آپ کے مجھ پر جتنے احسان ہیں اور جو آپ کا میرے ساتھ معاملہ ہے، اس کی مٹھاس نے مجھے ان کی کرواہٹ محسوس ہی نہیں ہونے دی، مجھے نہیں محسوس ہوا کہ یہ کڑوے ہیں۔ یہ ہے دین، اللہ کی نعمتوں کا اتنا احساس، زیر بار رہیں، آپ کے کندھے جھکے رہیں اللہ کے احسانوں کے بوجھ سے، کہ آپ کو دکھ تکلیف، کوئی کہے نا آپ کو دکھ آئے تو آپ کو گالی لگے۔ میں اکثر لوگوں کی نا سمجھی میں باتیں سنتی ہوں، بلکہ آپ لوگ بھی شیئرنگ کرتے ہیں نا، آپ کو نہیں پتہ چلتا، زندگی میں دکھ تو بڑے ہی آئے، بس قرآن نے سنبھال دیا۔ اکثر لوگ یہ جملہ بولتے ہیں جہاں بھی کلاسز ہوتی ہیں، زندگی میں بہت بڑے بڑے مرحلے آئے، بس پھر اللہ نے سنبھال دیا۔ میں سوچتی ہوں یہ جملے بھی میں تو کبھی نہ بولوں، میں تو ہمیشہ ایک ہی جملہ بولتی ہوں، مجھے تو آج تک کوئی دکھ نہیں آیا، کیونکہ دکھ آئے بھی تو محسوس ہی نہیں ہوا، بیماری آئی تو محسوس ہی نہیں ہوئی، اور واللہ ہی نہیں آئی۔ کوئی کیسے کہہ سکتا ہے کہ ہم، وجہ کیا ہے کہ صحت مند تو ہمیشہ ہوتے ہیں، کیا ہوا اگر آٹے میں نمک کے برابر کبھی بیمار بھی ہو گئے؟ خوشیاں تو ہمیشہ ہی ہوتی ہیں، کیا ہوا اگر آٹے میں نمک کے برابر کوئی غم بھی آ گیا؟ اس درجے پہ زندگی کو لے کر آئے انسان کہ اللہ کے کسی فیصلے کے خلاف دل میں ہلکا سا احساس بھی نہ آئے، ریزنٹمنٹ، کوئی ریزسٹنس، کوئی اعتراض، کوئی گلہ، ہائے میرے ساتھ کیوں، میں کیوں نہیں، اللہ جو کیے بالکل، میں اسی طرح تھی۔ اور یہ میں یہ نہیں کہہ رہی دکھ میں کہ روتے ہوئے کہ ٹھیک ہے اللہ آپ نے جو میرے حق میں کیا ٹھیک ہی کیا، ہنس کے کہ بالکل اللہ آپ کو میرا زیادہ پتہ ہے۔ اس کیفیت پہ جب انسان آتا ہے نا تو دین الخالص بنتا ہے، یہ اللہ چاہتا ہے ہم سے، اور اگر ہم اس پہ آ جائیں تو واللہ ہی جو واقعات ہم جو انبیاء کرام کے پڑھتے ہیں نا، یہ آج بھی ہو سکتے ہیں، اللہ تعالیٰ آج بھی راستے بنا سکتا ہے، آج بھی اللہ تعالیٰ بن موسم کی اولادیں دے سکتا ہے، اگر ہمارا ڈاکٹروں سے زیادہ اللہ پر اعتماد ہو جائے۔ اس کو کرنے کے بعد ہی ایک بندہ اللہ کی اس دنیا میں جینے کو انجوائے کرتا ہے، اس کے بغیر تو حقیقت میں صرف بوجھ ہے۔ لوگ ایسی بڑی بڑی آہیں بھرتے ہیں، کیا بتائیں زندگی میں بس ایک مشکل پھر دوسری مشکل، جب لوگ ایسی باتیں کرتے ہیں نا، واللہ ہی قسم کھاؤں گی، میں اس جگہ بیٹھی ہوں، قسم کھانا نہیں چاہیے، مجھے ایسے لگتا ہے یہ اللہ کی غیبتیں کر رہے ہیں، یہ چگلیاں کر رہے ہیں۔ آپ دیکھیں نا، آپ بیٹھے تو دو بہنیں بیٹھی ہوں تو ماں کی باتیں کر رہے ہیں، یا دیورانی جٹھانی ہو تو ساس کی بات کرے، بس امی جی ایسی ہیں، بس ایسے ہیں، تو کیا کہتے ہیں آپ اس کو؟ برا کہتے ہیں نا۔ تو جب اللہ نے آپ کو دکھ دیا اور آپ دوسرے کو کیا بتاؤں، کدھر درد ہے، کیا بتاؤں، گھٹنوں میں درد، تو یہ اللہ کے شکوے، شکایتیں لگا رہے ہیں آپ، اور ایک انسان کی تو یہ اوقات نہیں ہے کہ وہ اللہ کے معاملے میں ایسا بولے۔ تو لہٰذا ہمیشہ اپنے دین کو خالص رکھے، یہ چیز پھر آپ سے زندگی میں بہت کچھ کروائے گی۔ گھر سے خوش ہو نا انسان تو باہر بھی دل لگتا ہے، گھر میں آ کے بھی اچھا لگتا ہے۔ جب بندہ رب سے خوش ہوتا ہے نا تو پھر اس کی عبادت بھی انجوائے کرتا ہے انسان، اس کے احکامات کو مانتا ہے، اس کی دی ہوئی خوشیوں کی طرح پھر اس کے غم بھی عزیز ہوتے ہیں۔ اور یہ چیز میں اور آپ ابھی نہیں پا سکتے، اس کے لیے انسان کو بہت تڑپنا پڑتا ہے۔ بس آپ دیکھیں کہ جیسے ایک حدیث آپ کے ساتھ شیئر کرتی ہوں، نبی صلی اللہ علیہ وسلم سے ایک موقع پہ کسی شخص نے کہا کہ اللہ کے نبی، بعض اوقات ہم کوئی کام اس لیے کرتے ہیں کہ دنیا کی ناموری بھی ملے اور ساتھ اجر بھی مل جائے۔ بلکہ حدیث پڑھ کے سناتی ہوں آپ کو، ابو ہریرہ کی روایت ہے، ایک شخص نے اللہ کے نبی سے کہا، بعض اوقات کوئی صدقہ و خیرات کرتا ہوں یا کسی پر احسان کرتا ہوں جس میں میری نیت اللہ تعالیٰ کی رضا جوئی کی بھی ہوتی ہے، اور یہ بھی کہ لوگ میری تعریف اور ثنا کریں۔ رسول اللہ نے فرمایا، قسم اس ذات کی جس کے قبضے میں محمد صلی اللہ علیہ وسلم کی جان ہے، کہ اللہ تعالیٰ کسی ایسی چیز کو قبول نہیں فرماتے جس میں کسی غیر کو شامل کیا گیا ہو۔ پھر اس کے بعد آپ نے دلیل کے طور پر یہی آیت پڑھی، الہ للہ الدین الخالص. پر کھیے ذرا اس کے اوپر، کوئی ایک کھانا جو کسی کو کھلایا، جتنا مرضی کہ اللہ کی محبت میں کھلایا، تم تام تھا، رشتہ داریوں کو ملانا چاہیے، صلہ رحمی ہے، اگر دل کے اندر کہیں گمان آ گیا کہ ذرا تعریفیں تو ہوں، ذرا پکاتی یہ کیسے اور کھلاتی کیسے اور پلیٹیں کیسی اچھی سجاتی ہیں اور ان کی کروکری کتنی خوبصورت ہے، تو وہ لوگ تو کھا پی کے خوش ہو کے چلے جائیں گے انشاءاللہ تعالی. لیکن اللہ کو بتایا کہ آپ کو اس سے ثواب کتنا ہوگا، اور اس ایک چیز کے بعد جو کیفیت زندگی میں آتی ہے نا، اس کو آپ پھر بے نیازی کہتے ہیں، پھر واقعی آپ پیپل پرسن نہیں رہتے. اچھا ہے تو ٹھیک ہے، برا ہے تو 10 اچھا کہتے ہیں، ایک برابر ہے اور 10 برا کہتے ہیں، پہلے چیک کر لوں کہ ان کو غلط فہمی تو نہیں ہو گئی. ہو گئی ہے، اللہ جی آپ ان کی دور کر دیں، میں اتنا وقت نہیں لگا سکتی، چل پڑتے ہوں گے. اور یہ چیز پھر حقیقت میں بندے کو اللہ کانشیس بناتی. یہی تقویٰ ہے. یہ تین چار ٹرمز ہی ہیں جن کو آپ ادھر سے ادھر اور ادھر سے ادھر کھینچتے ہیں نا، پھر لے آتے ہیں. اب اس میں سے ایک اور چیز بھی سمجھنے کی بہت ضروری، کہ اللہ قبول نہیں کرتا، تو کرتا تو ہے بندہ کام، قبول کیوں نہیں ہوتے؟ کیونکہ اللہ دین الخالص، اللہ قبول کرے گا جب خالص ہے. آپ اس کو بالکل اسی آیت سے سمجھیے جو ہم پیچھے بھی پڑھ چکے ہیں، سورۃ الاعراف کے شروع میں بھی اور بھی کئی جگہ آتی ہے، وَنَزَعُ الْمَوَازِينَ بِالْقِسْطِ لِيَوْمِ الْقِيَامَةِ. اللہ تعالیٰ کہتے ہیں میں قیامت کے دن ترازو رکھوں گا. اب ہوگا کیا؟ آپ امیجن کیجئے کہ آپ کا عمل، لیٹس سی، ہم صرف سمجھنے کے لیے کہتے ہیں، آپ 5 کلو کا کوئی وزن لے کر گئے، اللہ نے کہنا ہے فرشتوں ذرا کانٹے پہ رکھنا. آپ نے جو ہی وہ اللہ کے بنائے ہوئے جو بھی سکیلز ہیں وہاں رکھا نا، تو اب پتہ نہیں وہ 5 کلو جو ہے وہ 50 کلو میں بدل جائے، اور پتہ نہیں وہ 5 اونس کا ہو جائے. یہ کہاں ہوگا؟ الا للہ الدین الخالص. جو اس میں خلوص کا ایک شائبہ تھا اگر 5 اونس کا، تو وہ 5 اونس کا ہو جائے گا. اور خلوص اتنا تھا کہ کاری صرف 5 کلو کا سکی، دل تو کہہ رہا تھا کہ 5 من کا عمل کرتی، تو اللہ کیا وہ ایک دم بڑھ جائے گا. واللہ ہی ایسا ہوگا. آپ بالکل ایسے سمجھے، میں صرف مثال دیتی ہوں، میں نے پیچھے بھی دی تھی لیکن شاید آپ بھول چکے ہوں گے. آپ کے پاس گولڈ ہے، آپ کو کوئی ضرورت پڑتی ہے، آپ کہتے ہیں چلے اس کو بیچتے ہیں. کتنا گولڈ ہے؟ 50 تولے. آپ 50 تولے لے کر نکلتے ہیں اور آپ کا گمان یہ ہے کہ سنار اس کے 50 نہیں تو چلیے کچھ نہ کچھ 48 یا 48 تو دے ہی دے گا. جو ہی جا کے آپ اس کو کہتے ہیں کہ مجھے یہ بیچ، پہلے تو وہ آپ سے پوچھے گا خریدنا ہے کہ بیچنا ہے، اسی سے وہ سارا اسیس کر لیتا ہے کہ اب ان کو کتنا لوٹنا ہے میں نے. خیر آپ کہتے ہیں اس کو بیچنا ہے. اب وہ کیا کریں گے؟ آپ پوٹلی لے کے جا کے پوٹلی وہ ترازو پہ رکھ دے گا، سب سے پہلے وہ ڈوریاں کاٹے گا پیچھے سے جو کاٹ سکتا ہے، پھر اس کے بعد کوئی موتیوں کی لڑیاں وہ کاٹے گا، پھر وہ اس کا وزن کرے گا، پھر کہے گا نگوں کے ساتھ یہ وزن ہے. آپ کہیں گے اچھا جی یہ بتائیں کہ مجھے کتنے مل رہے ہیں. وہ پرچی جب بنائے گا نا، واللہ ہی کبھی آپ سنار کی پرچی پڑھ لیں، کبھی دوبارہ آپ اپنا زیور بیچنے تو نہ اس کے پاس جائیں، اتنا وہ ظلم کرتے ہیں آپ کے اوپر. لیکن ان کی دکانداری ہے. یعنی سنار کہتے ہیں جیسے کپڑا کاٹتے تو کترنے ضائع ہوتی ہے نا، تو ہم سونا ڈھالتے ہیں تو اس کی کترنے ضائع ہو جاتی ہیں، ایک ایک اونس کو دوبارہ پگھلا لیتے ہیں. بہرحال اب وہ کیا کرے گا؟ اس میں سے پھر پہلے موتی چھانٹے گا، پھر اس کے اندر سے ٹانکا نکالے گا، پھر کہے گا یہ یہاں لاکھ لگی ہوئی ہے، اس کو یہ کرے کر کرا کے اخیر میں اندر میں سے وہ 50 میں سے آپ کو، بڑے آپ خوش قسمت ہیں اگر آپ کو وہ 25-30 تولے کا وزن دے دے، پھر اس میں بھی وہ نئے اور پرانے سونے کا وزن لگاتے ہیں، قیمت فرق ہوتی ہے. جس طرح ایک سنار ہمارے سونے میں سے ہر چیز چھانٹ کے جو آخر میں پیور گولڈ، جو اس کو پتہ ہے کہ یہ اب ریسیلیبل ہے یا ری یوزیبل ہے، اس کی قیمت دیتا ہے نا، قیامت کے دن کے ترازوں میں یہی ہونا ہے. کسی کی دیکھنے میں بہت بڑی نیکیاں لگ رہی ہوں گی، کئی سیٹ ہوتے ہیں بہت بڑے ہوتے ہیں دیکھنے میں، پھلے ہوئے ہوتے ہیں یا ہیوی ہوتے ہیں، لیکن جب وزن کرواؤ یا اندر سے اصل سونا تھوڑا نکلو، کہتے ہیں نا اس میں اصل نہیں تھا، یہ سٹائل ہی ایسا تھا کہ اس کے اندر کھوٹ ڈالنا ہی پڑا، اصل یہ تھا، اصل جائے گا. تو کبھی کسی کی بہت بڑی بڑی نیکیوں سے امپریس نہ ہو، گمان اچھا کریں کہ کوئی ان کی نیکی ہوگی جو اللہ نے ان سے بڑی نیکی لی ہے، لیکن نہ کبھی اپنی چھوٹی چھوٹی نیکیوں پہ کمپلیکس میں جائیں، کر ہی نہیں سکتی. جس چیز کی سب سے زیادہ فکر کریں وہ کیا ہے؟ کہ آپ پیور ہو جائیں. سنار کی دکان کی بات ہو رہی ہے تو اور بھی خوش ہو لیں. آپ کے ہمیشہ کہتے ہیں کہ جو پیور گولڈ ہوتا ہے نا وہ زیادہ اچھا بکتا ہے، موتی نگوں اور اس طرح کے جو فینسی ٹائپ کے زیور ہے اس میں کم ملتا ہے نا. اسی طرح جو عمل پیور ہوں گے نا، انشاءاللہ کل اس کا بہت وزن ہوگا، اس کے اندر سے کم چیزیں نکلیں گی جو ویسٹیج ہوتی ہے. اور ویسٹیج کہاں جاتی ہے؟ آپ دیکھیں کہ ویسٹیج کیا ہوتی ہے بھلا، پالش کو کچھ لوگ ویسٹیج کہتے ہیں، पॉलिश कहाँ जाती है या वेस्टेज क्या होती है जो हमारी नेकियां करने के दौरान भी गलतियां होती हैं, ये सब वेस्टेज में कल निकलेंगी। हम नेकी करने जा रहे होते हैं, हमसे कई गुना रास्ते में जाते हैं, बेपर्दगी हो जाती है, हमारे जिस्म की खुशबू किसी को पहुंच जाती है। अल्लाह के स्केल तो मैं कहती हूँ अल्लाह हमें उसमें डालना ही ना, दूर से हमें निकाल के ले जाना, हमें तो करीब से कभी अल्लाह अपने पलड़ों के पास से बिना गुजारना, बस बंद का बंद पोटला हमारा पकड़ और एक लमसम करके जन्नत में भेज दे। तू जान हिसाब तेरा काम, मुझे बस जन्नत चाहिए और तेरी रजा चाहिए। वो अदन मिलती है, वो जन्नत नूर मिलती है, वो कौन सी जन्नत मिलती है मुझे नहीं पता, बस मुझे तेरी रजा चाहिए, मैं तेरी खुशी चाहता हूँ। इस तरीके से जब इंसान काम करेगा ना, तो अल्लाह ताला उसको जलील भी नहीं करेगा, ये भी याद रखिए। ये सारी बातें सुन के बाज दफ़ा एक और नेगेटिव सोच आ जाती है, हाय फिर तो पता नहीं क्या होना है, चलो फिर इधर ही खप खुप जाओ, वहाँ जाके तो बड़े मुश्किल मामले। ऐसा भी नहीं है, वहाँ इतनी कीमतें डलनी है, इतनी कीमतें डलनी है आपकी कि आप उसका अंदाज़ा भी नहीं कर सकते। वो नुक्ता नवाज़ है, वो लतीफ़ुन ख़बीर है, वो अलीमुन बिज़ाति सुदूर है, वो अल्लतीफ़ है। उसने इंसान को इस तरह निखार के सामने रख देना कि बंदा हैरान होगा कि अल्लाह ये कहाँ से, ये तो मेरी नेकी नहीं है। तो लगेगा अगर तुझे मौका मिलता तो तूने करनी थी, मुझे अपने इल्म के मुताबिक पता है कि तू कर नहीं सका लेकिन तूने करनी थी, ये क्योंकि दुनिया में हालात अल्लाह ने दिए ना। आप देखते हैं कि एक बंदा दुनिया में उसके हालात बहुत साजगार है नेकी करने के, एक जो है उसके हालात बड़े मुश्किल है। किसने दिए ये दोनों हालात? अल्लाह ने दिए। तो एक बंदा अच्छे हालात की वजह से बहुत ज्यादा नेकियां कर पाता है, दूसरे को बहुत कम मौके मिले तो वो कम कर पाता है। अब ये बांट तो अल्लाह की थी, बाजार तो जुल्म होता कि भाई अल्लाह अच्छे हालात देता तो हम बहुत करते, तो अल्लाह ने इस मेयार को वहां जाके बैलेंस करवाना है। कोई बात नहीं, अच्छे हालात दिए थे किए, जरा फरिश्तों चेक करो ये कितनी लाया है, अल्लाह ताला 95 नेकियां लाया है। अल्लाह कहते हैं नहीं, इसको जरा नीचे ही रखना, ये 5% इसकी सुस्तियों की वजह से चलेगी, इसको तो 100% लानी चाहिए थी, मैंने तो इसको इतने मौके दिए थे, इतनी नेमतें दी थी, और इसका ऑपोजिट भी होगा। अल्लाह कितने लाए? बस 5 ही लाया। नहीं 5 नहीं, इसको अपनी तरफ से 95 दे के 100 पे करता हूँ, क्योंकि इसको ज़्यादा मिल जाता तो और से और कर देता, ये ज़रूरत है इस बात की। और आपको पता है कि सूरत ज़ुमर के बारे में क्या आता है? हज़रत आयशा की रिवायत सुने, और मैं सोच रही थी कि इसका मज़मून इतना जामे इतना वाजे, कभी लोगों ने इसका वजीफा क्यों नहीं पढ़ा, कभी इसको 1,25,000 दफ़ा क्यों नहीं पढ़ा? इसलिए कि मानी नहीं पता। ये पूरी तौहीद है, जो आप किताबु तौहीद में पढ़े ना वो सारे इस सूरत में है। हज़रत आयशा फरमाती हैं कि अल्लाह के नबी सल्लम नफली रोज़े इस तरह पे दर पे रखे चले जाते कि हम ख्याल करती कि अब आप छोड़ेंगे ही नहीं, और ऐसा भी होता कि ना रखते तो हम सोचते आप कभी रखेंगे ही नहीं, यानी आप नफली इबादात को चेंज करते रहते थे ताकि वक्त के साथ साथ और भी मज़ा आता है, एक ही चीज़ करते रहें तो वो इबादत असल में आदत बनने लग जाती है। और फिर कहती हैं और हर रात आप सूरत बकरा और सूरत ज़ुमर की तिलावत किया करते थे। अब ये रिवायत आम नहीं है हमारे कल्चर में इतनी, लेकिन ये रिवायत मौजूद है, एक से ज़्यादा तफसीरों में मैंने पढ़ी है। तो ज़रूरत है इस बात की कि अपने आप को देखें, बातिल अकायद की तरदीद करनी है तो इन आयतों को पढ़कर अपने दिल पर लें, और इस वक्त अब आपको किसी दूसरे की ज़्यादा फिक्र नहीं होनी चाहिए, फिक्र अपनी कर लें, क्योंकि अभी तो कुरान की डोरियां आपके गले में पड़ी हुई हैं ना, तो आप लगे बंदे आप बहुत खुश हैं कि हम बहुत नेक हो रहे हैं। जिस दिन कुरान का ज़रा सा आपका ताल्लुक कमज़ोर हुआ, आप देखिएगा कि आप जितने ऊपर गए उतने ज़ोर से पटक के गिरते हैं। करीब से कोई गिरता है तो कम चोट लगती है, शुरू के पारों में कोई गिर जाता है ना तो इतनी चोट नहीं पड़ती, सबको पता होता है कि कोई बात नहीं, नहीं हुआ। आप जब इतने ऊपर से गिरते हैं, और गिरने से मुराद मैं ये नहीं कह रही कोर्स छोड़ देंगे या आप आगे कोर्स अगला नहीं करेंगे, हालांकि ये रीज़न तो एक बहुत बड़ी होती है, लेकिन जितनी तेज़ी से बंदा कुरान की तरफ आता है ना, शैतान को बाज़ दफ़ा उतना ही बुरा लग रहा होता है, इसलिए वो उसको फिर दूसरी तरफ लेता है। तो इन सारी चीज़ों के ऊपर गौर करते हुए कम अज़ कम हमारी ज़िंदगी से ये सारा जो दूसरों के ऊपर सहारा है ना, इसको तो ख़त्म करना है। इसीलिए देखिए कि आप इन आयतों में हम आखिर में क्या पढ़ रहे थे कि वल्लज़ीना तख़ज़ू मिन दूनिही औलिया, अल्लाह के इस माँ सिवा को सहारा बनाते हो, वली बनाते हो। मा नअबुदुहुम इल्ला लियुक़र्रिबूना इलल्लाहि ज़ुल्फ़ा, तुम कहते हो ये हमें अल्लाह का क़ुर्ब देंगे, हालांकि इन्नल्लाहा यहकुमु बैनहुम फ़ीमा हुम फ़ीही यख्तलिफून, तो ये क़्यामत के दिन फैसले होंगे। इन्नल्लाहा ला यहदी मन हुवा काज़िबुन कफ़ार। अब अगली आयतों को अगर आप देखें तो अल्लाह के ऊपर एक एतराज़ था लोगों का कि नाउस बिला अल्लाह ताला ने बेटा बनाया, ठीक है, तीन चार दलाइल दिए जा रहे हैं कि अल्लाह ने बेटा नहीं बनाया, उसकी वजह क्या है? आयत को पढ़ के फिर आगे चलते हैं, आयत नंबर 4 से थोड़ा आगे। लो अराद अल्लाह यत्तखिज़ वलदा, और अगर अल्लाह का वाकई इरादा होता कि किसी को औलाद बनाए, यानी मुराद है कि नहीं है, क्या करता? लस्तफा मिम्मा यखलुकु मा यशा, तो वो चुन लेता अपनी मखलूक में से जिसे चाहता, यानी उसको जरूरत ही नहीं थी, वो जिसको चाहता बना लेता। सुबहानहू वल्लाहुल वाहिदुल कहार, वो तो पाक है इससे, किससे कि उसकी औलाद हो, और वो वाहिद भी और कहार यानी गालिब भी है। वजह क्या है? अब देखिएगा, यहां से आपको दलाइल मिलेंगे। खलक समावाती वलर्द बिल हक, उसने पैदा किया आसमानों और जमीन को हक के साथ। हक से मुराद यहां क्या है? मुनज्जम, बैलेंस्ड, ऑर्गेनाइज्ड, बामकसद, नतीजा खेज तख्लीक। अल्लाह ने अबस कायनात नहीं बनाई। कैसे है? मिसाल उसकी दी गई, युकव्विरुल्लैल अलन्नहारि वयुकव्विरुन्नहार अलल्लैल, वो रात को लपेटता है दिन पर और दिन को लपेटता है रात पर। कुरान पाक में ये बात मुख्तलिफ तरह आती है। सूरत आल इमरान में क्या पढ़ा था? युलिजुल्लैल फिन्नहारि वयुलिजुन्नहार फिल्लैल। इससे पहले कौन सी दुआ आती है? कुलिल्लाहुम्मा मालिकल मुल्क तूतिल मुल्क मन तशा वतनज़िल मुल्क मिम्मन तशा, उससे आगे ये आयतें आती हैं। तो रात दिन का उलट फेर, इतना ऑर्गेनाइज्ड। आज से 10 साल बाद का रात कब आएगी, दिन कब होगी, आज आप कंप्यूटर पे देख सकते हैं। 25 साल अगला कैलेंडर आप अभी देख सकते हैं, है ना? 100 साल का भी देख लीजिए। इतना ऑर्गेनाइज्ड, इतना प्रीडिक्टेबल, ऐसा जिसके बारे में आप पहले से बता सके, और पता चले वो आज मंडे, पता चला नहीं आज मंडे नहीं आज ट्यूसडे हो गया, वो जरा गड़बड़ हो गई थी हिसाब किताब में, महीना 30 का नहीं हो, इस दफा 32 दिन हो गया, पता ही नहीं चला आखिरी दिन चांद निकलना था, नहीं चलो 32 कर लेते हैं। कभी सुना आपके मेरे पिछलों ने भी कभी सूरज चांद की इस चीजों में और रात और दिन के आने में देखा? कभी आप किसी एक रिवायत किसी बड़े की पेश कर दें, उस साल सर्दियों में रातें थी लेकिन एकदम वो रात लंबी होगी गर्मियों की तरह की, और एक दिन दिन सर्दियों में दिसंबर में दिन इतना लंबा हो गया कि बस समझो कि कुछ पूछो ही ना। कभी हुआ? नेवर, नेवर इट हैपेंड। ये है बिल हक की, सो सिस्टमेटिक, ऑर्गेनाइज्ड है, और हर चीज एक चीज के साथ चल रही है, पूरी जिंदगी इसके साथ चल रही है। और ये नहीं कि सिर्फ दुनिया के एक खत्ते, मिसाल है जहां हम बैठे हैं, हमें तो यही वक्त दिख रहा है ना, अभी सुबह थी, अब दोपहर होने वाली है, फिर शाम होगी, फिर रात होगी। ये सिर्फ एक को कंट्रोल करना, और चलो मान ही लेते हैं कर लेंगे, पूरे ग्लोब को देखिए हर जगह ये अपने वक्त के मुताबिक सेटिंग हो रही है। ये पहिया तो नहीं घूम रहा, इसके पीछे एक जात है जो हर चीज को लेकर चली है। और अगर आप देखें कि ऐसे लगता है कि पूरी जमीन पे जो कुछ है, सूरज चांद गर्मी सर्दी बारिश धूप सा, ये सब आपस में मिली हुई है। आपको पता है कि साइंस में इकोसिस्टम का नाम आता है, हर बड़ी मछली छोटी मछली को खा रही है, कोई भूखा नहीं इस दुनिया में रहता। आखिर ये सब कैसे हो गया, ये किसने किया? तो क्या जिसने बेजान सूरज चांद सितारों को बेमकसद पैदा नहीं किया, तो उसने गोश्त पोस के अकल समझ रखने वाले इंसान को बेकार पैदा किया? अपने ऊपर लिखिए, क्या अल्लाह ने मुझे बेमकसद पैदा किया? दिन जिंदगी के काट रही हूँ, बिस्तर तोड़ रही हूँ, दवाइयाँ खा खा के मर रही हूँ, क्या अल्लाह ने मुझे इसलिए पैदा किया था कि मैं अपनी मौत का इंतजार करूँ? क्या अल्लाह ने मुझे इसलिए पैदा किया था कि बस मैं अपनी शादी का इंतजार करती हुई दुनिया से खप के चली जाऊँ? क्या अल्लाह ने मुझे इसलिए पैदा किया था कि बच्चे ना होने का शिकवा करते हुए रोते खपते दुनिया से चली जाऊँ? क्या अल्लाह ने इसलिए मुझे पैदा किया था कि बस शौहर की बेजारगियों और शौहर मुझे तवज्जो नहीं देता और वो ऐसा है और कमाता नहीं और नखट्टू है, इसका गम करके दुनिया से चलूं? याद रखिए, जब आपको मकसद तखलीक पता चलता है तो आपकी ज़ाती ज़िंदगी के जो हालात है ना, ये बहुत माइन्यूट हो जाते हैं, क्योंकि मकसद तो बड़ा है। फिर आप ये ढूंढते हैं कि इसमें से मैं कैसे उस मकसद को ढूंढूं। इसके अपोजिटली जब मकसद नहीं होता ना, तो हमारी अपनी ज़िंदगी इतनी बड़ी हुई होती है, बिग बैन की तरह, और हम अपनी जिंदगी के छोटी छोटी बारीकियों पे आंसू बहाते हैं, तड़पते ही रहते हैं। अल्लाह कहते हैं नहीं, सोचो जब ये चीजें मौजूद हैं तो तुम क्यों नहीं हो? एक रिवायत का खुलासा कि फ़इन्न दुनिया खुलिक्त लकुम वान तुम खुलिक्तुम लिल आखिरती, दुनिया तुम्हारे लिए पैदा की गई है और तुम आखिरत के लिए पैदा किए गए हो। वो एक शेर भी है ना कि सारा जहां तेरे लिए और तू मेरे लिए, खलक लकुम मा फिल अर्दी जमीयन, ए इंसान सब कुछ तेरे लिए पैदा किया है। तो अगर जब इस सोच को देखे ना, तो आखिरत के तसव्वुर के बगैर इंसान की तख्लीक का कोई जवाब नहीं नजर आता। ये जितने लोग डिप्रेशन में चले जाते हैं ना, और खास तौर पे खुदा फरामोश लोग, उनकी वजह समझ आ गई आपको। वो कहते हमारे साथ ज्यादती क्यों हुई, अल्लाह ने मुझे इतना गंदा शौहर क्यों दिया। जैसे एक औरत है, उसकी मेरे जिन में बातें आ रही हैं, मुस्लिम नहीं है, तो अपने शौहर को इतनी बड़ी बड़ी गालियां देती है, फलां फलां ने मेरी जिंदगी हराम कर दी, और सो ऑन जो वो कह सकती है अल्लाह उसके लिए आसानी कर दे। मैं सोचती हूँ कि आखिर उसको अपने शौहर की ये बात और अपनी जिंदगी में ये गम और दुख इतना क्यों है, क्योंकि आखिरत को नहीं मानती। एक लम्हा लगता है सिर्फ, हाँ इस दुनिया में इसलिए दिया कि आगे जाके तुम्हें बहुत अच्छा दे, सब्र कर लो, शुक्र कर लो, रब को पहचानो। आखिरत को माने बगैर दुनिया में इंसान अल्लाह की बांट पे राजी हो ही नहीं सकता। यहाँ का अच्छा है तो वहां बुरा हो जाएगा, और वहां यहाँ का बुरा है तो वहां अच्छा होगा। तो लिहाजा एक पाँव सॉक्स का होता है तो इस्तेमाल नहीं होती ना। इसी तरह आप समझ लीजिए कि कागज है तो कलम नहीं है, कलम है तो कागज नहीं, नहीं चलता ना। इसी तरह दुनिया हाथ में हो तो आखिरत ना ना हो तो समझ नहीं आती। इसलिए अल्लाह ताला फरमाते हैं गौर करो, वसख्खर शम्स वल कमर, और उसने मुसख्खर कर दिया सूरज और चांद को, कुल्लु यजरी लिया चले मुसम्मा, ये सब के सब चल रहे एक वक्त मुअय्यन तक के लिए। अल्लाह हुवल अज़ीज़ुल गफ्फार, आगाह हो जाओ वो जबरदस्त है और बहुत बख्शने वाला है। अमूमन दुनिया में जब कोई बहुत बड़े बड़े काम कर लेता है ना, तो वो जालिम और जाबिर हो जाता है। अल्लाह कहते हैं, नहीं मैं इतना कुछ करने के बावजूद अल अजीज हूं और साथ ही साथ गफ्फार भी हूं, मैं बख्शूंगा, मैं तुम्हारे गुनाह माफ करूंगा। ठीक है मैं बहुत बड़ी जात हूं, लेकिन मुझे पता है कि तुम छोटे हो, तुम कमजोर हो, तुमसे जो गुनाह होंगे, जो नाफरमानियां होंगी, मैं उसको माफ करता जाऊंगा और तुम्हें बचा लूंगा। ये कौन कर सकता है? वही कर सकता है जिसको आपसे मोहब्बत हो। या देखिए अपनी माँ या अपना उस्ताद, ये दो आपके सगे होते हैं जो कभी जिंदगी में आपको तन्हा नहीं छोड़ते, कभी आपको ताना नहीं देते, कभी आपको गलत मशवरा नहीं देते। हमारी दिल जान से हमारी अजीज दोस्तें भी बाज दफा हमें अपनी मर्जी का मशवरा दे के कॉर्नर कर जाती हैं। उनको पता है इधर रिश्ता मैंने करना है अपने बेटे का, ये सोच रही नहीं देख लो लड़कियां और भी इसमें ये है, ताकि जरा दोस्त को उधर उधर करूं थोड़ी देर, और उसके बाद फिर मैं खुद अपने बेटे का रिश्ता मांग लूं। लेकिन इंसानों में जैसे माँ कभी आपके लिए गलत नहीं सोच सकती ना, तो अल्लाह के लिए कोई मिसाल तो नहीं है। लेकिन याद रखिए कि वो गफ्फार है, बहुत माफ करता है। आखिरी पारों में आप देखेंगे आपको अल्लाह की शान गफ्फारी के बहुत सारे मज़ाखिर दिखेंगे। इसीलिए मोहब्बत में अगली आयतों में थोड़ा सा बता भी दिया।